शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म सुरेन्द्र पालपाली।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 37 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी नेपाल अपाङ महिला संघले कञ्चनपुर जिल्लामा के कसरी काम गरिरहेको छ भन्ने विषयमा कुराकानी गर्नेछौ। नेपाल अपाङ महिला संघले अपाङ्गता भएका व्यक्तिहरू मध्ये अपाङ्गता भएका महिलाहरूको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सुधार ल्याउन सशक्तिकरणका तालिम गोष्ठी, सेमिनार अनि विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ। यसै विषयमा थप कुराकानी गर्न हामीसँग नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरका अध्यक्ष अनिता ढुङ्गाना हुनुहुन्छ। सुनौ उहाँसँगको हाम्रो कुराकानी।
म अनिता ढुङ्गाना, नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको चाहिँ अध्यक्ष।
अनिताजी, अपाङ्ग महिला संघ भनेर सुरु गर्नु भएको छ, के कति कामहरू भइरहेको छ, के भन्नुहुन्छ?
कञ्चनपुर जिल्लामा 2066 सालदेखि चाहिँ हामीले अपाङ्गता भएका महिलाहरूको स्वावलम्बी समूहबाट सुरु गऱ्यौँ, जसले चाहिँ अपाङ्गता भएका महिलाहरूको अवस्था पहिचान गऱ्यौँ। उनीहरू चाहिँ जुन आर्थिक, सामाजिक, राजनीति, शैक्षिक स्तरले चाहिँ पछि परेको महिला, अपाङ्गताभित्र पनि अपाङ्गता भएको महिला, समग्र महिलाभित्र पनि अपाङ्गता भएको महिला भएकै कारणले जुन सांस्कृतिक, राजनीतिक र शैक्षिक अवस्थाले पछि परेको महिलाहरूलाई चाहिँ एउटा समूह र सङ्गठनको आवश्यकता हुन्छ भनेर एउटा स्वावलम्बी समूहबाट चाहिँ हामीले सुरुवात गऱ्यौँ। जुन महिलाहरू चाहिँ घरबाट बाहिर निकाल्न पनि परिवारलेबाट सहयोग नमिलेको भने त अब समग्रमा समुदाय, छिमेकी र अब राज्यसँग त्यो अवस्था बुझ्न नसक्ने अवस्था थियो। हामीले सुरुवात गर्दा 2066 सालमा हामीले एउटा गाउँबाट, ओडाबाट सुरुवात गऱ्यौँ, जुन चाहिँ हाम्रो लक्ष्मीपुरको ओडा नम्बर 1-9 अपाङ्गता भएका दिदीबहिनीहरूलाई समेटेर एउटा गाविस स्तरीय एउटा समिति बनाएको थियौँ। त्यसै गरेर श्रीपुरमा पनि हामीले त्यसरी नै गरेका थियौँ। र त्यसपछि पहिला हामी स्वावलम्बी समूहबाट सुरु गरिसकेपछि पछि हामीले 2067 सालमै यो अपाङ्गता भएका महिलाहरूको अधिकारका लागि उनीहरूलाई चाहिँ कुनै नै चेतना जगाउनु पर्छ है। उनीहरूको नि अधिकार के हो पढ्न पाउनुपर्छ, त्यसपछि गएर उनीहरूको हरेक निर्णय तहमा उनीहरूको सहभागिता हुनुपर्छ भन्ने सम्बन्ध जानकारी नभएको, म अपाङ्गता हो, मैले चाहिँ अरू छोराछोरी सर चाहिँ अधिकार यापन गर्न पाउनुपर्छ भन्ने सम्बन्ध थाहा नभएका दिदीबहिनीहरूलाई उनीहरूको अधिकार, कम्तीमा नै अधिकार र शैक्षिक स्तरलाई चाहिँ उकास्नुपर्छ, सँगसँगै उनीहरूको त आर्थिक जीवनमा पनि परिवर्तन ल्याउनुपर्छ भनेर हामीले 2067 सालदेखि कञ्चनपुरमा सुरुवात गऱ्यौँ।
यो संस्थाले अहिले कतिको चाहिँ परिवर्तन पाएको जस्तो महसुस?
समग्रमा हेर्ने हो भने पहिलाभन्दा धेरै नै परिवर्तन भएको छ। जति हुनुपर्ने त्यति परिवर्तन हुन अझ समय लाग्छ, समय सँगसँगै परिवर्तन हुँदै जाने हो। जो कारणले गर्दा हामी जुन हामीले सुरुमा म आफै स्वयं अपाङ्गता भइसकेपछि समुदाय सँगसँगै परिवार कसरी सङ्घर्ष गर्दै एउटा यहाँसम्म पुग्ने एउटा अवसर पाएँ, त्यसै गरेर जुन म आफै स्वयं बोल्न नसक्ने एउटा गाउँको महिला जो अपाङ्गता भइसकेपछि आफ्नो अधिकार के हो भनेर नबुझेको महिला अहिले आएर यहाँसम्म यतिको बोल्न सक्ने, म आफैबाट परिवर्तन भएको जस्तो लाग्छ। र जुन कारणले अहिले हाम्रो समुदायमा कम्तीमा पनि आफ्नो परिचय दिन सक्ने भएका छन्, बाहिर खुलेर म अपाङ्ग है भनेर आफ्नो अपाङ्गता पहिचान गर्न सक्ने भएका छन्। त्यसै गरेर हरेक समूहमा होइन अपाङ्गता भएको महिलाहरू पनि यहाँ छुटे है, यहाँ राख्नुपर्छ है, अपाङ्गता भएका महिलाहरू चाहिँ किन समावेश नगरेको भनेर उहाँले खुलेर समाजलाई पनि भन्न सक्ने भएका छन्। र अर्को कुरो, परिवारमा पनि हामी पढ्नुपर्छ है, मलाई पढाऊ, अरूभन्दा पनि मलाई पढाउनुपर्छ, म पनि केही गर्छु, म यत्तिकै बस्दिनँ भनेर परिवारलाई भन्न सक्ने उहाँहरू हुनुभएको छ। र आफ्नो आत्मबल पनि पनि बढेको छ उहाँहरूको। विशेष गरेर आफ्ना मनका कुरा नै खोल्न नसक्ने दिदीबहिनीहरूले कम्तीमा नै धेरै अपाङ्गता भएका दिदीबहिनीहरू हुनुहुन्छ, धेरै अपाङ्गता भएका दाजुभाइहरू हुनुहुन्छ, उहाँहरू सँगसँगै म उहाँहरूले त जीवनमा यस्तो परिवर्तन यस्तो काम गरेका छन् यसरी हिँडिरहेछन् भने मैले पनि एउटा काम गर्न सक्छु र म पनि बाहिर निस्किनुपर्छ भनेर अहिले दिदीबहिनीहरू र हाम्रा अपाङ्गता भएका व्यक्तिहरू समग्रमा उहाँहरू चाहिँ बाहिर आउने अवस्था छ र जति आउनु पर्ने हो त्यति अहिले पनि जस्तो हेर्ने भने प्रशासनको एउटा खड्डा कङ्कणमा रहेको अपाङ्गता भएको महिला एउटा कञ्चनपुरमा को सदरमुकाममा आएर आफ्ना कुराहरू राख्न उहाँहरूलाई अझ पनि आर्थिक रूपमा विपन्न भएकै कारणले परिवारको नि आर्थिक विपन्नता छ र त्यसै गरेर अपाङ्गताको आफ्नो शारीरिक अवस्थाले कारणले गर्दा पनि जुन खालको भौगोलिक संरचना छ यातायातका असुविधाहरू छन् त्यो कारणले गर्दा उहाँहरू यहाँ आएर बोल्न नसके तापनि जुन आफ्नो टोलमा आफ्नो गाउँमा कुनै समूह कुनै संस्थाहरूले ए यसरी चाहिँ समूहहरू बनाउँदैछ भने चाहिँ कम्तीमा नि चासो दिएर आउन चाहिँ थालेको अवस्था देखाइरहेको छौँ। कम्ती अनि केही भने नि फलाना संस्था आयो अरे के पो गर्छ हेरौँ न त भनेर उहाँले चाहिँ कम्ती अनि के गर्छ भनेरसम्म उहाँहरू कम्ती त्यहाँ आएर बोल्न आएर केही कुरा राख्नसम्म सक्नुभएको छ। म चाहिँ यसरी नै पहिलो कुरा त आफ्नो मनका कुराहरू सबै साथीहरूलाई भन्न सक्ने र आफ्ना कुराहरू चाहिँ परिवार सहित छिमेकी र कुनै समूहमा गएर भन्न सक्नु नै परिवर्तनको सुरुवात हो भन्ने लाग्छ मलाई चाहिँ।
जस्तो अन्त्य चाहिँ कञ्चनपुर जिल्लामा कति जति अपाङ्गता भएका अवस्थामा छन्
र 68 सालको जनगणना अनुसार चाहिँ हाम्रो कञ्चनपुरमा समग्रमा अपाङ्गताहरू 9,070 हुनुहुन्छ, जसमध्ये 4,300 समथिङ चाहिँ हाम्रो अपाङ्गता भएका महिलाहरू हुन्छ र हाम्रो 4,300 हो समथिङ जति छ र त्यसमध्ये अहिले हामीले नेपाल अपाङ्ग महिला सङ्घले स्वावलम्ब समूह भनेर जुन गठन गरिरहेको छ यस स्वावलम्ब समूहहरूमा हामीसँग 39 स्वावलम्ब समूहहरू छन् जो हामीसँग 10 लिएर 30 एउटा समूहमा रहनुभएको छ। त्यसैले गर्दा हामीसँग अहिले अपाङ्गता भएका दिदीबहिनीहरू लगभग हाराहारी 400 हाराहारीमा हामीसँग अपाङ्गता भएका दिदीबहिनीहरू समूहमा आबद्ध हुनुभएको छ र समूह मात्रै हरेक ढङ्गले चाहिँ हामीसँग ठोक्किन पुग्नु भएको छ। नेपाल अपाङ्ग महिला सङ्घले नै अपाङ्गता भएका महिलाका लागि काम गर्छ अरे महिला बालिकाको लागि काम गर्छ अरे भन्ने सन्दर्भमा अहिले हामीसँग अपाङ्गता भएका व्यक्तिहरू पनि अपाङ्गता भएको महिलाको लागि मात्रै काम गर्नुहुन्छ कि हाम्रो लागि पनि काम गर्नुहुन्छ भनेर हामीलाई अहिले क्वेसन गर्नु थाल्नुभएको छ, उहाँहरूले प्रश्न गर्न थाल्नुभएको छ। त्यस कारणले गर्दा हामीसँग जुन हामीले सर्वे गरिसकेपछि हामीले अपाङ्गता भएका महिलाहरूको समस्या बुझिसकेपछि उनीहरू के कारणले चाहिँ बाहिर खोलेर आउन सकेका छैनन् भन्दा सबैभन्दा ठुलो एउटा शैक्षिक र अर्को कुरा गरिब र अपाङ्गता अपाङ्गता र गरिब एउटै हो, एउटा नङ र मासुको सम्बन्ध जस्तै भइरहेको छ। त्यो कारणले गर्दा अझ जति खुलेर आउनु पर्ने हो जति बाहिर निस्किनु पर्ने हो त्यति आउन सकेका छैनन् र भौगोलिक अवस्था छ त्यसै गरेर कुनै साधन सुविधाको अझै पहुँच हुनेको हुन सकेको छैन र जुन हाम्रो सोच छ समाजको सोच छ परिवारको सोच छ अपाङ्गता भएका बेटीले व्यक्तिभित्र नि महिलाहरूले केही गर्न सक्दैन कठैबाट भन्ने जुन सोच छ नि त्यो सोचलाई अझै परिवर्तन गर्न आवश्यकता छ भन्न लाग्छ मलाई।
स्वावलम्बन जुन समूहहरू बनाउनु भएको छ होइन यो यसमा चाहिँ 400 महिलाको कुरा गर्नुभयो तपाईँले, त यी महिलाहरूलाई तपाईँहरूले कसरी छनौट गर्नुभयो कसरी सञ्चालन गर्नुहुन्छ के त्यो समूहहरूले काम गर्दछ?
समूहहरू छनौट गर्ने प्रक्रियालाई हामीले हेर्ने भने हामीले सर्वे गऱ्यौँ 2072 सालमा हामीले सर्वे गरिसकेपछि उनीहरूको अवस्था पहिचान गऱ्यौँ र त्यो अवस्था गरिसकेपछि अपाङ्गता भएका महिलाहरूले के गर्न चाहनुहुन्छ र कुन अवस्थामा छन् भनेर सर्वे गरिसकेपछि उहाँहरूलाई हाम्रो एउटा वडामा गाँसिएका वडा र जसलाई चाहिँ मिड पोइन्ट जहाँ केन्द्रबिन्दु हुन्छ त्यहाँ चाहिँ मासिक रूपमा चाहिँ कम्तीमा नै आएर भेटघाट गर्ने र आफ्ना मनका कुरा खोल्ने र केही भए पनि बचत सुरुवात गर्ने एउटा बचत गर्ने बानीको विकास गर्न भनेर हामीले यसरी छनौट गर्दाखेरि हामीले कसरी छनौट गऱ्यौँ भने अपाङ्गता भएको स्वयं महिला त्यसमा पनि अपाङ्गता भएको बौद्धिक अपाङ्गको महिलाको पनि अभिभावक भावकमा पनि आमा त्यसै गरेर अपाङ्गता भएका व्यक्ति बौद्धिक बालकहरूको पनि आमा बस्न सक्नुहुन्छ र अपाङ्गता भएका व्यक्तिहरू पुरुष हाम्रो दाजुभाइहरू हुन्छ र हामी पनि समूहमा आउँछु बस्छु भन्नुभयो भने नि उहाँको नाममा चाहिँ उहाँको आमाले आएर चाहिँ यसरी बस्ने गराएको छ र हामी समग्रमा सबैलाई समेट्ने अहिले समा इन्क्लुसिभको कुरा आइरहेको छ त्यही भएर हामीले समानुपातिक सहभागिताको हिसाबले स्वावलम्बी समूहहरू बनाइरहेको छौँ। जनसङ्ख्याको आधारमा कति अपाङ्गता छन् र त्योभित्र कुन कुन वडालाई चाहिँ समेटेर एउटा केन्द्रबिन्दुमा चाहिँ बैठक बसाल्न सक्छ भनेर हामीले 2-3-4 वडाका एक ठाउँमा राख्ने अब 5-6-7 एक वडाका राख्ने त्यसरी गरेर हामीले एउटा गाविसमा अब त अहिले सबै नगरपालिका भयो हाम्रो कार्यक्षेत्र भनेको जम्मा 4 गाविसमा मात्रै छ तर पनि हामीले गाविस अन्तर्गत नै कार्यक्रम गरिरहेछौँ र जो गाविसमा हाम्रो एउटा गाविसमा 3 स्वावलम्बी समूह छ जसको चाहिँ अपाङ्गता भएका दिदीबहिनीहरू आउन सक्ने स्थानमा चाहिँ उहाँहरूलाई समेटिएको छ।
परियोजना कस्तो परियोजना छ तपाईँहरूको अतिरिक्त परियोजनाले गर्ने काम अरू के छ तपाईँहरूको?
परियोजनाले गर्ने काम भनेको स्वावलम्ब समूह मात्रै एउटा समूह र सङ्गठन पहिचान गर्नका लागि उनीहरूको आवश्यकता पहिचान गर्नका लागि समूह र सङ्गठन सबैभन्दा मजबुत हो र गर्नुपर्छ भनेर हामीले सुरुवात गऱ्यौँ र उहाँहरूलाई चाहिँ कम्ती दिन त्यो समूहमा आएर बचतको एउटा न्युले आफ्नो मनका कुराहरू चाहिँ पोख्न सकुन् र आफ्नो अधिकारका बारेमा बोल्न सकुन् भन्नका लागि हामीले सुरुवात गऱ्यौँ। तर हामी नेपाल अपाङ्ग महिला सङ्घले हाम्रो परियोजनाको चाहिँ समूह मात्रै बनाएर बचत मात्रै सिकाउने मात्रै होइन, उहाँहरूको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, शैक्षिक स्तरलाई माथि उठाउने, त्यसै गरेर एउटा राजनीतिक स्तरलाई पनि अपाङ्गता भएका महिलाहरूले राजनीति गर्न पाउनुपर्छ भन्ने कुरामा राजनीतिक स्तरका कुराहरू पनि जानकारी गराउने, त्यसै गरेर आर्थिक रूपमा चाहिँ अपाङ्गता भएका महिलाहरूलाई सशक्त बनाउने खालको चाहिँ हामीहरूले गरिरहेछौँ र हामीले त्यसरी नै अपाङ्गता भएका दिदीबहिनीहरूलाई समूहबाट एउटा घर घरमा गयो भने त्यो खासै त्यति प्रभावकारी होइन कि समूहबाट गयो भने चाहिँ कसको चाहिँ आवश्यकतालाई चाहिँ बढी आवश्यकता छ र आफै बोल्न सक्छन् भनेर हामीले यसरी काम गरिरहेछौँ। आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र शैक्षिक अवस्थालाई हामीले यसरी गरिरहेछौँ।
के छ राजनीतितर्फ पनि पहुँच बढिरहेको छ त अहिले अपाङ्गता भएका महिलाहरूको?
केही मात्रामा चाहिँ हाम्रो पहिलाको भन्दा केही हाम्रो मात्रामा चाहिँ राजनीति अवस्थामा चाहिँ आइरहेको अवस्था छ। उहाँले खुलेर म यो पार्टीको ऊ पार्टीको ऊ भन्दा पनि भनेर बाहिर आउन नसके पनि तर आस्था चाहिँ उहाँहरूमा छ र उहाँहरूले चाहिँ कुनै पनि भोलि गएर कुनै समूह सङ्गठनमा भोट गर्नु पऱ्यो भने को व्यक्ति चाहिँ हाम्रो लागि बोल्न सक्छ र हाम्रा आवाजलाई निकाल्न सक्छ र सशक्त रूपमा चाहिँ हाम्रा कुराहरूलाई चाहिँ अगाडि बढाउन सक्छ भनेर उहाँले कम्तीमा नि आस्था बोकेर चाहिँ हिँड्नुभएको छ र पहिलाको तुलनाभन्दा अहिलेको तुलनामा केही चाहिँ राजनीति स्तर पनि बढिरहेछ। हाम्रा दिदीबहिनीहरू पनि जिल्ला कमिटीसम्म पनि आउनुभएको अवस्था पाछौँ हामीले।
तपाईँहरूको क्षेत्रमा काम गर्दाको दौरानमा तपाईँहरूले भोगेका चुनौतीहरू कस्तो पाउनुहुन्छ?
सबैले काम गर्दा चुनौती चुनौती आउँछ, त्यहाँभित्र झन् अपाङ्गता भएको महिलाका चुनौती त धेरै छन्। पहिलो कुरो त विश्वासै गर्दैन, अपाङ्गता भएकाले महिलाले के गर्न सक्छ भन्ने जुन सोच छ समाजमा, त्यो सोचलाई परिवर्तन गर्नै चुनौती छ। पहिला कुरो त जुन सोचमै परिवर्तन गर्न चुनौती छ र अर्को कुरा उहाँहरूको चाहिँ जस्तो हाम्रो काम गर्ने चाहिँ होइन है, अपाङ्गता भएको महिलाहरूले पढ्नुपर्छ, अपाङ्गता भएको महिलाले स्वरोजगार बन्छन् भन्ने कुरामा उहाँहरूको चाहिँ के हो भने स्वरोजगार भन्ने बित्तिकै पढ्ने, जागिरी खाने र सरकारी निकायमा पुग्ने मात्रै स्वरोजगार भनेर यसरी हेरिराख्नु भएको छ जुन परिवारले, जुन समाजले, जुन सम्बन्धित निकायहरूले। त्यो सँगसँगै हाम्रो भनाइ चाहिँ के छ भने स्वरोजगार हुनु भनेको एउटा जागिरी खाएर मात्र स्वरोजगार होइन कि विभिन्न कार्यक्रम जस्तै भनौँ बाख्रा पालन, भैँसी पालन, बुङ्गुर पालन, घुम्ती पसलहरू, ब्युटी पार्लरहरू, बुटिकहरूदेखि लिएर जति छ नि कृषि कार्यहरूदेखि त्यसलाई पनि आफूले एकदमै मिहिनेत गरेर लाग्यो भने त्योबाट नै रोजगार हुनसक्छ र रोजगार नै त्यसैलाई स्वरोजगार भन्छ भनेर हामीले उहाँहरूलाई परिवारलाई पहिलो कुरा बुझाउने नै एकदमै गाह्रो भइरहेछ। अहिले पनि समूहमा आउने बित्तिकै तत्काल पाउन पाए हुन्थे, केही न केही ल्याउन पाए हुन्थ्यो, बेनिफिट चाहियो तुरुन्तै तत्कालै। र अर्को कुरा जुन अब अपाङ्ग हुने बित्तिकै राज्यको निर्देशका अनुसार अब 4 प्रकारको अपाङ्गता वर्गीकरण गरेको छ, 4 प्रकारमा 4 कार्ड दिन्छ र मान्छेहरूको धेरै सोच के छ भने म चाहिँ स्वरोजगार हुनलाई मेरो छोरी पढाउनु पर्छ, त्यसपछि गएर मैले कुनै व्यापार बिजनेसमा लगाउनको लागि तालिम प्रदान गर्नुपर्छ अनि कुनै कुराहरू सिक्नको लागि हरेक कमिटीहरूमा पठाउनुपर्छ या तालिमहरूमा पठाउनुपर्छ भन्दा पनि मैले चाहिँ मेरो छोरीलाई तत्काल त्यो अपाङ्ग कार्ड छ, अपाङ्ग चाहिँ यसलाई कार्ड बनाइदिनु पऱ्यो, भत्ता दिनु पऱ्यो, भत्ता दिलाइदिनु पऱ्यो भन्ने मात्रै अहिलेसम्म सोच छ। भत्ता 1000 भत्ता पायो भने धेरै हुन्छ भन्ने सोच छ हामीलाई। पहिलो कुरो चुनौती त्यहीँनिर छ, उहाँहरूलाई सम्झाउनै कति गाह्रो, सोचलाई परिवर्तन गर्नै गाह्रो छ। र अर्को कुरा अहिले स्थानीय निकायहरूले चाहिँ नेपाल अपाङ्ग महिला सङ्घले यति धेरै काम गरिरहेछ, अपाङ्गता भएको महिलाहरूको एउटा जीविका उपार्जनका कार्यक्रमहरू गरिरहेछ, त्यो सँगसँगै सरकारी निकायबाट जस्तो नगरपालिका जीविसबाट जुन खाले छुट्याउने बजेटहरू छन् नि यी बजेटहरूमा स्थानीय स्रोतमा हाम्रो अझै पहुँच हुन सकेको छैन। जानी हो बोल्ने हो अपाङ्गता भएको महिलाहरूको लागि छुट्याउनु पर्यो भन्दा निर्देशिकाले बोलेको छैन, अपाङ्गता भएको महिलाको लागि भने छुट्टै छुट्याइँदैन, तर अपाङ्गता लागेको व्यक्तिको लागि भनेर छुट्याएको छ, त्यो छुट्याएको बजेटबाट तपाईँहरूले चाहिँ कार्यक्रम गर्नुहोस् त्यहीँबाट भन्ने कुरो हुन्छ र कति समग्रमा डल्लो बजेटमा कार्यक्रम भन्ने हुन्छ। त्यसमा हाम्रो चाहिँ अपाङ्गता भएको महिलाको अवस्था कहाँ कसरी के छ, कसलाई कुन कार्यक्रम उपयुक्त हुन्छ भन्ने कुरो नेपाल अपाङ्ग महिला सङ्घले धेरै अध्ययन गरेको छ, धेरै कार्यक्रम गर्ने सिलसिलामा बुझेको हुनाले हामी त्यो स्थानीय स्रोतमा अहिलेसम्म पहुँचाउन सकेका छैन। हाम्रो दिदीबहिनीहरूले स्थानीय स्रोतको स्थानीय स्रोतलाई परिचालन गर्नै सकेका छैनन् र यसलाई हामीले एकदमै सबैभन्दा चुनौती चाहिँ यो भएको छ। हामी 10 वर्ष जति भइसक्यो यो संस्थामा बसेर काम गर्न लागेको, तर पनि अहिलेसम्म हामीले स्थानीय स्रोतहरू परिचालन गर्न पाइरहेको छैन। एउटा दार्ती संस्था छ, उसले दिएको छ, त्यही परियोजना अन्तर्गत हामीले कार्यक्रम गरिरहेछौँ। र अहिले तपाईँको जुन खालको नगरपालिकाहरूले छुट्याएको बजेटहरूमा केही केही मात्रामा अब कुनै त्यहीको नगर समितिहरूले गरेका सञ्जा मिटिङहरू अब क्षमता वृद्धि कार्यक्रममा चाहिँ सहभागी हुन चाहिँ पाइराख्नु भएको छ, जुन चाहिँ साँच्चै नै आय आर्जनलाई फोकस गरेर उसको जीवनमा सुधार ल्याउने खालको कार्यक्रम चाहिँ हुन अलिकति गाह्रो भइरहेछ। त्यसको लागि धेरै चुनौती छ। र अर्को कुरा, स्वयं अपाङ्गता भएका महिलालाई पनि अझै पनि कन्फिडेन्ट, म चाहिँ यो खालको काम गरेँ भने मेरो जीवन चाहिँ यो नै हो भनेर चाहिँ उहाँलाई अझै पनि आत्मविश्वास हुन अझै समय छ। र परिवारले पनि अब छोरी, एउटा छोरीलाई तपाईँको पराशनबाट बौद्धिमापाङ भएको एउटा महिला छ, सदरमुखमा केही काम गरेर पठाउनु पर्यो भने उहाँहरूले एउटा अभिभावक लिएर पठाउनु पर्ने हुन्छ। त्यो खालको एउटा सुरक्षाको कमी पनि भएकै कारणले हो। देशको यस्तो समग्रमा हेर्ने भने अहिलेको परिवेश, तपाईँको हत्या हिंसाका कुराहरू धेरै छन्, त्यो त्यसले गर्दा पनि हामीलाई अलिकति काम गर्न चुनौती नै हो भन्ने लाग्छ मलाई।
जुन समूहहरू छन् त्यहाँ काम गरिरहनु भएको छ, ती समूहहरूलाई सशक्तिकरणका सवालमा तालिमहरू विभिन्न त्यस्तो आयोजना गर्ने कामहरू तपाईँहरूको हुन्छ हुन्न के छ?
हामीले जुन स्वावलम्बी समूहहरू बनाइसकेपछि हाम्रो धेरै अधिकांश हाम्रो क्षमता अभिवृद्धिका कार्यक्रम नै हुन्छ। उहाँहरूलाई कसरी सशक्त बनाउने, पहिला कुरा त बोलीमा विकास कसरी गर्ने भन्ने नै हाम्रो छ। त्यसपछि विकास गरिसकेपछि उहाँहरूको हामी एउटा बिजनेस प्लान बनाउँछौँ, जुन अपाङ्गता भएका महिलाहरूले दिगो रूपमा मेरो के गर्ने इच्छा छ त। सपोज मानौ म चाहिँ पढेको छु, भोलि मैले पढेर जागिरी खान सक्छु भन्यो भने जागिरी खानसम्म पुर्याउनको लागि उसलाई के तालिम चाहिन्छ त। जस्तै लोकसेवा तयारी कक्षा चाहिएला, कम्प्युटर तालिम चाहिएला, क्षमता अभिवृद्धिका तालिमहरू चाहिएला भने त्यस्ता तालिमहरू पनि हामीले प्रदान गर्ने गरिरहेछौँ। र अर्को कुरा, जस्तै पशुपालन गर्छ समग्रमा बाख्रा बुङ्गुर जे भए पनि गर्छ भने उसलाई कम्तीमा नै पशुपालन गर्ने, एउटा बुङ्गुर पाल्छ बाख्रा पाल्छ भने बाख्रालाई त्यो बुङ्गुरलाई खाना कति खेर खुवाउने, तपाईँको कुन कुन कति कति समयमा खुवाउने, के खुवाउने, उसलाई औषधि के दिने, ऊ बिमारी हो भने कसरी हेरचाह गर्ने, उसको खोर कस्तो हुने भन्ने कुरामा पनि हामीले यसरी तालिम दिइरहेछौँ। र उहाँहरूलाई चाहिँ त्यसमै लगानी पनि लगाइरहेको हामी नेपाल अपाङ्ग महिला सङ्घले छ।
के कति तपाईँहरूको लगानी हुन्छ, तपाईँहरूले समूहमा गर्न चाहेको व्यक्तिहरू त्यो किसिमले आउनुभयो?
हामीसँग पहिलो कुरो त समूह र सङ्गठनमा आबद्ध हुनैपर्छ। हाम्रो एउटा आफ्नो संस्थाको परियोजनाको अलिकति निर्देशिका छ। हामीले चाहिँ गर्ने भनेको उसको क्षमताका तालिमदेखि लिएर उसको सिप विकासका तालिमदेखि लिएर सबै संस्थाले बेहोर्दै पछि अन्तिममा गएर ऊ कुनै पनि तालिमबाट दक्ष भइसकेपछि हामीले उपलब्ध गराउने भनेको, जस्तो भने कसैले म एउटा बाख्रो किन्छु मात्रै सुरुवात गर्छु भन्यो भने त्यो बाख्रालाई कति पर्छ त? 5,000 पर्न सक्छ, 6,000 पर्न सक्छ, 7,000 पर्न सक्छ, उहाँहरूको भर पर्ने भयो। मेरो गाउँमा चाहिँ एउटा बाख्रा किन्नलाई 5,000 पर्यो भने संस्थाले 5,000 मात्रै दिनुभयो कि सर, त्यो त्यसरी दिनुभयो। अनि अर्को कुरा, होइन म घुम्ती सानो किराना पसलबाट सुरुवात गर्छु भन्यो भने किराना पसलमा के सामग्री लाग्छ त, के सामग्री लाग्छ, के सामग्रीबाट स्टार्ट गर्ने भनेपछि त्यो सामग्री र भित्र रहेर कति बजेट लाग्छ भनेर त्यसरी हामीले प्रदान गर्ने अवस्थामा हामीले 5,000-20,000 लगानी लगाएको छौँ। अहिलेको रोभरमा हामीले यसरी चाहिँ गर्दै आएका छौँ। सिप आफैले संस्थाले प्रदान गर्ने र लगानी चाहिँ यसरी लगाउने गरेको छ। सिपमा पनि लगानी लाग्छ तर सिपको छोडेर हामीले चाहिँ आर्थिक नै पसल या कुनै कृषि तालिमकै लागि भनेर यसरी लगाउने गरेका छौँ। अहिले हाम्रो एकदमै उदाहरण छ, हाम्रो एउटा दुर्गा चौधरी भन्ने बहिनी हुनुहुन्छ, त्यसै गरेर लक्ष्मी महरा भन्ने एकजना बहिनी हुनुहुन्छ, त्यसै गरेर सीता राणा भन्ने एकजना बहिनी हुनुहुन्छ, प्रेमकला चौधरी भन्ने हुनुहुन्छ, त्यसै गरेर मुन्नी भन्ने एकजना हुनुहुन्छ, र रामकुमारी भन्ने हुनुहुन्छ, सिलाइ कटाइ सिकेर जसलाई हामीले बिउ पुँजी स्वरूप मिसिनमा लाग्ने कैँचीदेखि जे जे पर्छ नि, कैँची मिसिनदेखि लिएर हरेक सामग्री मेटेरियलहरू दिइसकेपछि उहाँहरूले अहिले मासिक रूपमा आफ्नो मात्रै जीवन होइन कि परिवारको जीवनलाई पनि परिवर्तन ल्याएका छन् र त्यो समाजमा रहेका अपाङ्गता भएका महिलाहरूलाई निशुल्क तालिम पनि प्रदान गरिरहेका छन् नै। यो पनि यो नै हाम्रो बेनिफिट हो। यसरी अहिले हेर्ने भने बेलौरीमा जाने भने सीता राणा भन्ने हुन्छ, उहाँले कम्तीमा नि उहाँकोमा 15 जनाभन्दा तल कहिले पनि हुँदैन, उहाँ 15 जना जति सिलाउनुहुन्छ, सिकाउनुहुन्छ। र अब कपडा त उहाँको सुरुवात, उहाँलाई हामीले सुरुवात कसरी गऱ्यौँ भने एउटा बुङ्गुर दिएको थियौँ हामीले, त्यतिखेर 2500 एउटा बुङ्गुर किनेको थियौँ, उहाँले आफै स्वयं किन्नु 2500 पर्छ, मिनिमम 2500 भइपुग्छ भने चाहिँ हामीले 2500 दियौँ, उहाँले बुङ्गुर किन्नुभयो। बुङ्गुर किनिसके त्यो बुङ्गुरलाई 16,000 बिक्री गर्नुभयो। 16,000 बिक्री गरेपछि त्यो 16,000 उहाँले सिलाइ तालिम लिनुभयो र त्यसैबाट उहाँले पसल स्टार्ट गर्नुभयो। सामान्य एनडिडब्ल्यूले पनि सपोर्ट गर्यो, त्यसै गरेर परिवारले पनि हौसलाको एउटा सपोर्ट गर्यो भनौँ। गरिसकेपछि अहिले उसले बेलौरी बजारमै एउटा नमुनाको रूपमा काम गरिरहेछ। त्यस्तै गरेर पिपलाडीको दुर्गा चौधरीले त्यसरी नै एउटा नमुनाको रूपमा काम गरिरहेछ। त्यहाँ अपाङ्गता भएको एकजना महिलालाई त निशुल्क पनि उसले सिकाइरहेछ र अहिले पनि ऊ सिकिरहेछ त्यहाँ। त्यसै गरेर अब लक्ष्मी चौधरी भन्ने बहिनी हुनुहुन्छ, नै लक्ष्मी महरा भन्ने बहिनी हुन्छ, उहाँले अब त्यो त्यसैबाट आफ्नो इन्कम गरेर अहिले राम्रो त्यो रेकर विषयमा काम गर्नुहुन्थ्यो, सिलाइ गर्नुहुन्थ्यो र अहिले उहाँको बिहा भएर अतरियामा बिहा बस्छ र अतरियामै मेन चौरामा उहाँले पसल गर्नुहुन्छ। उहाँको म त अब अतरिया बजारमा कति पसल मान्छेहरू आउँछन् भन्ने त अब यकि नै भने। यसरी हाम्रो चाहिँ एउटा हामीले चाहिँ काम गर्दाखेरि हाम्रो पाता भएका दिदीबहिनीहरूले नि गर्न त सक्ने रहेछ नि त भने एउटा अहिले उहाँहरूलाई उदाहरण देखाएर हामीले अरू दिदीबहिनीलाई कन्भिन्स गर्ने मोटिभेट गर्ने काम गरिरहेछौँ। र अर्को जस्तो भनौँ, हामीले काम गर्ने सिलसिलामा हामीले रामपुर विलासीपुरमा नि हाम्रा दिदीबहिनीहरू धेरै देख्यौँ जसको चाहिँ आर्थिक कारणले परिवारले हेला गर्ने, अनि त्यसपछि गएर हाम्रो सङ्घ संस्था जस्तो व्यक्ति गएर त्यहाँ कुराहरू गर्दाखेरि अनि परिवारसँग कुरा गर्दा अपाङ्गता भएको महिलाहरूसँग कुरा गर्दाखेरि त्यतिखेर चाहिँ राम्रो व्यवहार गर्ने, अनि हामी आइसकेपछि उसले सिकाएर गयो यताउति भनेर चाहिँ उसलाई झन् तनाव एउटा हिंसासम्म पनि भएको अवस्था देख्यौँ हामीले। देखिसकेपछि हामीले नेपाल बङ्गलसँगले एउटा विकल्प के खोज्यौँ भने होइन, अपाङ्गता भएको महिलालाई मात्रै मोटिभेट र परिवारसँगै सिधै गयो भने झन् असर गर्दो रहेछ, यसका लागि परिवारलाई के सपोर्ट गर्ने त, परिवारलाई सपोर्ट गर्यो भने त कम्तीमा नि उसले हेर्ने दृष्टिकोणमा त फरक हुन्छ नि भनेर हामीले एउटा बुङ्गुर पालनबाट परिवारलाई सपोर्ट गऱ्यौँ। गरिसकेपछि अहिले उसको परिवार र अपाङ्गता भएको महिला ले मा जुन खालको सम्बन्ध थियो नि त्यो सम्बन्धलाई यति राम्रो विस्तार गरेका छ, एकदमै राम्रो छ, हामी त्यसैमा सन्तुष्टि छौँ। यसरी हामीले काम गरिरहेछौँ र नेपाल अपाङ्ग महिलासँगले अब बत्यो अपाङ्ग भएको महिलालाई एउटा बुङ्गुर पालन दियो, त्यो बुङ्गुरबाट उसले इन्कम गर्यो, कमायो, गरेर अहिले आफ्नो नातिनीको नाममा लगभग 30,000 जति ब्याङ्क ब्यालेन्स पनि गरिदिनु भएको छ। परिवार पनि अहिले त्यसरी चाहिँ होइन गर्नुपर्ने रहेछ है, अपाङ्ग त भोलि हामी मऱ्यौँ भने कसले पाल्ने त, बौद्धि अपाङ्गको हकमा केही न केही कम्तीमा नै उसको लागि जेथा राखिदिउँ भने भोलि कोही न कोही त टक्रिन सक्छ, भोलि संस्थाहरू आउन सक्छ भनेर चाहिँ यसरी चाहिँ अभिभावकहरू पनि मोटिभेट भएका छन्, काम सहयोग गरिरहेका छन् अपाङ्गता भएका महिलाहरूलाई। अहिले त कुनै कमिटीमा आयो, त्यहाँ कुनै समिति बनाउनु पऱ्यो, उपभोक्ता समिति बनाउनु पऱ्यो भने सुरुमै ल है नेपाल अपाङ्ग महिलासँग अपाङ्गता भएका दिदीबहिनीहरू छन् है उनीहरूलाई छुटाउनु हुन्न, अपाङ्गता भएको महिला राख्नै पर्छ भनेर चाहिँ अभिभावकले त्यहाँको समुदायले पनि भन्न थालेको अवस्था चाहिँ छ। यसरी चाहिँ परिवर्तन हुने हो।
राष्ट्रिय स्तरका स्थानीय स्तरका कतिसँग तपाईँहरूको सहकार्य छ, तपाईँहरू कसरी काम गर्नुहुन्छ?
हामीले सहकार्य चाहिँ गरिरहेछौँ। पहिलाको तुलनामा अहिले हाम्रो त अब अन्तर्राष्ट्रिय स्तरको जुन हामीलाई त दाताई भनेर दिइरहेछ उसको त आफू सहकार्य नै हुने भयो। जुन नेपाल अपाङ्ग महिला सङ्घ केन्द्रीय कार्यालय भन्ने छ त्यो केन्द्रीय कार्यालयसँग हाम्रो एकदमै नजिकको सम्बन्ध छ र केन्द्रीय कार्यालयले सपोर्ट गरिरहेछ आर्थिक रूपमा देखि लिएर मानवीयदेखि लिएर उसले क्षमता अभिवृद्धि कार्यदेखि भनेर सबै सम्पूर्ण अब केन्द्रीय स्तरबाटै हाम्रो कोर्डिनेसन र आर्थिक त्यहीँबाट भइरहेछ भने स्थानीय निकायका विभिन्न सङ्घ संस्थासँग पनि अपाङ्गता भएका महिलाहरूलाई छुटाउनुहुन्न है, अपाङ्गता भएका महिलाहरूले कम्तीमा पनि कुनै पनि कार्यक्रम सहभागी गराउनुपर्छ भनेर अहिले समन्वय र सहकार्य चाहिँ राम्रो भइरहेछ र हामीलाई कुनै पनि कार्यक्रममा सहभागी गराउँदै आइरहेको अवस्था छ। र अर्को कुरा चाहिँ जुन स्थानीय स्रोत साधन जुन परिचालन गर्नुपर्ने हो त्यसमा चाहिँ पहिलाभन्दा अहिले के चाहिँ भएको छ, समग्र अपाङ्गता भएको व्यक्तिको लागि छुट्याएको डल्लो बजेटमा अपाङ्गता भएका महिलाहरू केही पहुँच पहिला केही थिएन तर अलिकति हुनु केही हुनु हो, सुरुवात चाहिँ हो, यसरी चाहिँ सुरुवात भएको छ। अब एक वर्ष अगाडि हाम्रो अब रामपुर विलासीपुरले जतिखेर गाविस हुँदै लगभग 10,000 जति हामीले एउटा समूहलाई तिनवटा समूह थियो तिनटै समूहलाई चाहिँ उपलब्ध गर्न सफल भएका थिए। त्यहीँका हामीले एउटा जस्ट हामीले बाटो देखाइदिउँ यहाँका स्वावलम्बन समूहका अपाङ्गता भएका दिदीबहिनीले पैरवी गरेर यसरी गर्नु हो। त्यसै गरेर रैगार बिचमा पनि हामीले अपाङ्गता भएका अनि दिदी बहिनीहरूले चाहिँ होइन हाम्रो स्वावलम्बी समूह है कम्तीमा नै हामीले यस्तो गर्नुपर्छ भनेर उहाँले दिनुभएको उपलब्ध गराउने हुनुभएको छ। पहिलाको तुलनामा केही पहुँच चाहिँ भएको छ र केही राहत लिन चाहिँ एउटा हिसाबले राहतै भनौँ सफल हुनुभएको छ। यसरी चाहिँ नेपाल अपाङ्ग महिला सङ्घले पहिरेवी गरिरहेछ। अझै चाहिँ धेरै बाँकी छ। हामी स्वयं कहिलेकाहीँ लाग्छ काम गर्ने सिलसिलामा अझै भन्छ नि सिक्दै गयो, जति सिक्दै गयो त्यति तपाईँ जति गर्दै गयो त्यति सिक्दै जान्छ भन्छन् नि, त्यही भएर अझै पनि हामीलाई सिक्न आवश्यकता छ। अझै पनि हामी समग्रमा हेर्ने भने अपाङ्गता भएका व्यक्तिहरूभित्र अझै पनि हामी अपाङ्गता भएका महिलाहरूको पहुँच हुन सकेको अवस्था भेट्दिन, जुन चाहिँ नेपाल अपाङ्ग महिला सङ्घले साँच्ची नै भन्ने हो भने सबै निकायले यसो विचार गरेर हेर्ने हो भने नेपाल अपाङ्ग महिला सङ्घले जति भित्र गइरहेर एउटा समुदायको टोलको समुदायको एउटा टोल ओडाको पनि एउटा टोलमा गएर जसरी काम गरिरहेछ र अपाङ्गता भएको महिलाहरूलाई मुभमेन्टमा एउटा लाग्नुपर्छ है सङ्गठनमा भनेर गरिरहेछ, त्यो खालको चाहिँ अहिलेसम्म मैले कुनै पनि अपाङ्गता भएकै क्षेत्रमा काम गर्ने व्यक्तिहरूको मैले चाहिँ देखेको अवस्था छैन। तर आफ्नो संस्थाले यस्तो गर्यो भन्नुभन्दा पनि समग्र सरकार निकायले हेऱ्यो भने पनि एउटा एकदमै यो चाहिँ छ र जुन हामीले टोल पनि एउटा ओडामा गएर काम गरिरहेछौँ। त्यसै गरेर नेपाल अपाङ्ग महिला सङ्घले चाहिँ यो अपाङ्गता भएका महिलाको लागि मात्रै काम गर्दा गर्दै एउटा सङ्कल्प परियोजना अन्तर्गत हामीले समग्र अपाङ्गता समग्र महिलाहरूको अधिकारका लागि काम गर्नु छ है, महिला हिंसा पहिचान गर्नका लागि लैङ्गिक हिंसा पहिचान गर्नका लागि काम गर्नुपर्छ भनेर हामीले अहिले 5 द्वन्द्वबाट प्रभावित भएका गाविसहरू पहिला गाविस थियो र अहिले 3 भयो हामीले त्यो परियोजनाभित्र पनि लैङ्गिक हिंसा पहिचान गर्न र न्यूनीकरण कसरी गर्न सकिन्छ समग्र महिलाको इस्युमा हामी अहिले दलित महिला हाम्रो त्यो सञ्जालभित्र सङ्कल्प सञ्जालभित्र दलित महिला एकल महिला जनजाति महिला त्यसै गरेर द्वन्द्वपीडित महिला अनि अपाङ्ग महिला पत्रकार महिला मुस्लिम महिला मधेसी महिलाको एउटा छाता सङ्गठनभित्र त्यो सदस्यहरू रहेका छन्, त्यो पनि नेपाल अपाङ्ग महिलासँग हाम्रो एउटा सदस्य संस्था हो। त्यो कारणले गर्दा हामीले अहिले समान अधिकारका लागि समान शक्ति महिलाको आवाजलाई विस्तारणकरणका लागि भनेर सङ्कल्प सञ्जाल भन्ने एउटा संस्था छ, त्यसले चाहिँ महिलाहरूको लैङ्गिक हिंसा र महिला हिंसालाई यौनजन्य हिंसा महिला हिंसालाई कसरी चाहिँ न्यूनीकरण गर्ने पहिचान गर्दै कसरी न्यूनीकरण गर्ने र समग्र महिलाहरूलाई राजनीतिक सहभागितामा कसरी चाहिँ उनीहरूको चाहिँ राजनीति सुनिश्चित गर्ने उनीहरूलाई चाहिँ एउटा समानुपाती समावेशी सहभागिता कसरी गराउन सकिने भन्ने बारेमा यो राजनीति सशक्त बनाउनुपर्छ महिलाहरूलाई नै एउटा राजनीति स्तरबाट माथि लैजानुपर्छ भनेर हामीले एउटा परियोजना अन्तर्गत अहिले धलारी पिपलाडी दैजी दोधारा चाँदनी प्रत्येक ओडामा पहिले साबिककै प्रत्येक ओडामा एक एकजना अभियानकर्ताहरू राखेका छौँ र जुन अभियानकर्ताभित्र हाम्रो 41 अभियानकर्ता हुनुहुन्छ। जुन झलारी पिपलाडीमा चाहिँ 7 दुईवटा ओडा छैन त्यहाँ 14 हुन्छ, अरूमा चाहिँ 9 गरेर अभियानकर्ताहरूलाई चाहिँ क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने अपाङ्गता भएका महिलाको मुद्दालाई समग्र महिलाले कसरी उठाउने अनि दलितका महिलाको मुद्दालाई समग्र महिलाले कसरी उठाउने जनजातिको मुद्दालाई समग्र महिलाले कसरी उठाउने हामी त शुद्ध एउटा अपाङ्गता भएका महिलालाई उठाउँछौँ भने उहाँ अब अभियानकर्ताको रूपमा काम गर्ने जुन अभियान एक्टिभिस्ट हुनुहुन्छ उहाँले एउटा जनजाति महिला हुनुहुन्छ त्यो चाहिँ एक्टिभिस्ट हुनुहुन्छ भने समग्र महिलाको इस्युलाई जस्तो जनजाति छु म जनजातिको मात्रै लागि बोल्छु भन्ने होइन कि अपाङ्गता भएको महिलालाई कसरी बोल्ने त्यसपछि गएर दलित महिलाको इस्यु कसरी बोल्ने एकल महिला कसरी बोल्ने भन्ने खालका उहाँलाई त्यो खालको एउटा तालिम पनि प्रदान गरिरहेछौँ हामीले र उहाँहरूलाई दक्ष एउटा समाजमा कुनै न कुनै घटना घट्यो या केही भयो भने उहाँहरूको सुझाव अनुसार समाजले चाहिँ उहाँहरूलाई एकदमै बोलाउँछ र उहाँले त्यहाँ गएर मेलमिलापको काम पनि गर्ने गर्नुपर्छ। सरकारी गैर सरकारी काम क्षेत्रमा काम गर्ने दिदीबहिनीहरूलाई हामीले समन्वय गरेर छौँ र त्यसै गरेर शिक्षामा पनि अब जिल्ला शिक्षा कार्यालय त्यसै गरेर विद्यालय विभिन्न विद्यालयहरूलाई पनि अपाङ्गता भएको महिलाहरूलाई निःशुल्क गराउनुपर्छ। त्यसको लागि छात्रवृत्ति कति तपाईँको विद्यालय शिक्षा कार्यालयले कति पठाएको छ विद्यार्थीले कति पाएको छ यति रेसियोमा आउँछ यति रेसियोमा पाएको छ कि छैन भनेर पनि अनुगमन गर्ने काम गरिरहेछौँ र विद्यालय अपाङ्गता मैत्री ऱ्याम्प सुरुवात गरेका छौँ र यसका लागि सबैको सहकार्य सानो काम पनि ठुलो हुँदै जान्छ भन्ने नेपाल महिला सङ्घले सोचेका छ।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाफदेहिताबाट विदा माग्ने बेला भएको छ। फेरि अर्को दिन अर्को विषयमा कार्यक्रम जवाफदेहिता लिएर उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम समयजनमा साथ दिने विष्णु अवस्थी दानसिंह डगौरासँगै म सुरेन्द्र पालपाल पनि विदा माग्छु। नमस्कार।